बिस्मिल्लाहिर्रहमानिर्रहीम, अस्सलामु अलैकुम नाज़रीन। प्रोग्राम में आ गई और मैं हूँ आपका होस्ट शुजा रिज़वी। अजाने ग्रामी, इनकलाब एक ऐसा लफ्ज़ है जो तारीख़ के महरूम अकवाम की उम्मीद रहा है। इनकलाब जो महरूम तबके का मसीहा होता है कि जिसके ज़रिए वो सिर्फ़ अपनी महरूमियाँ ही ख़त्म करने की आरज़ू नहीं रखता, बल्कि महरूमियों के ज़िम्मेदारों को उनके अंजाम तक पहुँचाने का ज़रिया भी समझता है। इसे वक्त और ज़माने की पैदावार कह लें या मशीयत खुदा का अंदाज़ के जिसके ज़रिए खुदा पिसी हुई कौमों को दलदल से निकलने का एक मौका देता है। ये कैसे और किसके हाथों अंजाम पजीर होगा, इसका फ़ैसला खुद अकवाम करती हैं। देखना ये है कि अकवाम क्यों इनकलाब लाना चाहती हैं, वो क्या अवामिल हैं जो लोगों को इसके इश्क में मुब्तला कर देते हैं। इसकी बुनियाद तो समाजी महरूमियाँ ही होती हैं, मगर इसको ख़त्म करने के लिए जो तरीक़ा कार इख्तियार किया जाता है, उससे किसी इनकलाब के रुख का अंदाज़ा किया जा सकता है। अक्सर इनकलाब जब आते हैं तो सिर्फ़ उन आवाम की महरूमियों को इस्तेमाल करके अपने मज़मूम मकासद को पूरा करते हैं। ऐसे इनकलाबात में सिर्फ शक्लें बदलती हैं, पुराने जालिमों की जगह नए जालिम आ जाते हैं, क्योंकि ये सिर्फ़ असरात के ख़िलाफ़ जंग करते हैं और असबाब की आगाही नहीं रखते। मगर एक इनकलाब वो होता है जो असबाब को मौजू बहस बनाता है, क्योंकि वो जानता है कि अगर असबाब को शिकस्त दे दी तो असरात खुद ब खुद ख़त्म हो जाएंगे। ऐसे इनकलाब की बेहतरीन मिसाल रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम का इनकलाब था, जिसके असरात से आज तक इंसान इस्तफादा कर रहा है। और इसी का तसलसल है इनकलाब इस्लामी ईरान, जिसने इस अजीम इनकलाब की अमली तस्वीर आज के ज़माने के सामने एक बार फिर रखी, ताकि लोग समझ जाएं कि महरूम तबकात की निजात किस तरह के इनकलाब में है। हकीकी इनकलाब अजीजान वो होता है जो सिर्फ हालात ही को न बदले, बल्कि इंसान को बदल डाले। आज का जो हमारा मौजू है वह है इनकलाब इस्लामी के आलमी असरात, और इस सिलसिले में जो हमने जिन साहिबान को मदु किया है, दावत दी, आगा जैदी साहब हमारे साथ तशरीफ़ फरमाए, साथ डॉक्टर जायद अली जायदी साहब तशरीफ़ फरमाए। मैं आप दोनों साहिबान का इंतहाई मशकूर हूँ कि आप हमारी दावत में यहाँ तशरीफ़ लाए। इससे पहले कि हम इस मौजू पर गुफ्तगू करें आगे जान, मैं पहले क्योंकि बच्चे भी ये प्रोग्राम देखते हैं, समझना चाहता हूँ ये इनकलाब जब हम कहते हैं इनकलाब, इसके मानी क्या है, इसकी तारीफ क्या है।
जी बिस्मिल्लाहिर्रहमानिर्रहीम। सबसे पहले तो चूँकि ये प्रोग्राम इनकलाब इस्लामी की सालगिरह की मुनासबत से है, तो सबसे पहले बहुत ज़्यादा मुबारक हो आपको और हमारे जितने भी नाजरीन हैं उन सबको भी बहुत मुबारक हो। इनकलाब बेस बिला शक व शुबा अय्यामुल्लाह में से ताबीर हुआ है। इमाम खुमैनी ने इनकलाब के अय्याम को अय्यामुल्लाह ताबीर किया। और इनकलाब क्या है, जैसा कि हमें मालूम है, अरबी में कल्ब का लफ्ज़ इस्तेमाल किया जाता है और कल्ब से मुनकलब इस्तेमाल किया जाता है, तब्दील होना। और इनकलाब ऐसी ही एक तब्दीली का नाम है जिसके अंदर चीज़ें, अगर हम उर्दू की इस्तेमाल में कहें तो जैसे दिगरगुन हो जाती हैं, पलट जाती हैं और अंदर की बाहर हो जाती हैं और बाहर के अंदर चली जाती हैं, इस तरह का एक आलम होता है इनकलाब। लेकिन ज़ाहिर है कि ये पॉलिटिकल टर्म है, और इनकलाब का जो इंग्लिश ट्रांसलेशन है वो ज़ाहिर है कि रेवोल्यूशन है, और रेवोल्यूशन में और हुकूमत की तब्दीली में और इसी तरीके से बगावत के अंदर बहुत ज़्यादा फ़र्क समझा जाता है। जब हम इनकलाब को उसकी सियासी ताबीर में लेते हैं तो इसका मतलब ये होता है कि अवामी हिमायत से किसी निज़ाम को तब्दील कर दिया गया, हुक्मरान को तब्दील नहीं किया गया बल्कि निज़ाम को तब्दील कर दिया गया। तो दुनिया के अंदर चंद गिने चुने रेवोल्यूशंस काउंट किए जाते हैं, और उसमें सर फहरिस्त फ्रांस का इनकलाब है, इसी तरीके से रशिया के अंदर जो इनकलाब आया, फिर चीन के अंदर इनकलाब आया, और चौथे नंबर के ऊपर जमहूरी इस्लामी ईरान की तश्कील से पहले जो इस्लामी इनकलाब रोनुमा हुआ उसको ताबीर किया जाता है।
इनकलाब जो कह रहे हैं ये सिर्फ पॉलिटिकल टर्म में इस्तेमाल हो रहा है या ये इंसान के अंदर का भी कोई इनकलाब है?
अब जब जाहिर है कि जिस कॉन्टेक्स्ट में आप इनकलाब को इस्तेमाल कर रहे होते हैं, आपने कहा इस्लामी इनकलाब, अब एक दफ़ा सियासी इनकलाब होता है, सियासी इनकलाब तो ये है कि भाई आपने निज़ाम तब्दील कर लिया, जैसे फ्रांस में आया, पहले बादशाहत का निज़ाम था, उसके बाद किसी हद तक जमहूरियत का निज़ाम आया, फिर बाद में वो भी तब्दील हो गया। तो जब हम सियासी टर्म में इस्तेमाल करते हैं तो निज़ाम की तब्दीली होती है, लेकिन जैसे हम कहते हैं इस्लामी इनकलाब, तो इसका मतलब यह है कि अब जो तब्दीली आई है वो अकदार की तब्दीली है।
अच्छा।
और अकदार की तब्दीली के साथ साथ पूरा अकीदती निज़ाम है जो तब्दील होता है। तो पहले इंसान मादा परस्ती के साथ सोच रहे होते हैं, फिर खुदा खुदा पसंदी और खुदा परस्ती के साथ फिर सोच रहे होते हैं।
सर, मैं सवाल करना चाहूँगा डॉक्टर साहब से, ये जो इनकलाब बरपा होता है या उठता है, ये समाजी महरूमियों के सबब होता है या कुछ साइकिल है कि ये अपने तौर पे चलता रहता और आ जाता है?
बिस्मिल्लाहिर्रहमानिर्रहीम, बहुत शुक्रिया। देखिए, इनकलाब जो है वो तब्दीली का नाम है। असल में माशरे में तब्दीली की दो किस्में होती हैं, ये दो तरह से तब्दीली आती है। एक तब्दीली आती है तदरीजी तौर पर और एक तब्दीली आती है इनकलाबी तौर पर। एक प्रोसेस होता है एवोल्यूशनरी प्रोसेस और एक होता है रेवोल्यूशनरी प्रोसेस। एवोल्यूशनरी प्रोसेस ये है कि स्टेप बाय स्टेप आप चीज़ों को तब्दील करना चाहते हैं। मिसाल के तौर पर हमारे पाकिस्तान में कुछ जमातें तब्दीली का नारा लगा रही हैं, तो उनके पेश नज़र ये बात है कि इसी निज़ाम में रहते हुए, इसी सिस्टम में रहते हुए, इलेक्शन में हिस्सा लेके पार्लियामेंट में जाने के बाद हमारी मेजॉरिटी अगर आ जाएगी तो हम मसलन इस मुल्क के निज़ाम को तब्दील करेंगे।
जिसको इनकलाब का नाम दे रहे हैं?
नहीं, ये इनकलाब नहीं है।
अच्छा,
दुनिया में बाज़ इस्लाम पसंद जमातें भी इसी प्रोसेस पे चल रही हैं। ठीक है, जमात इस्लामी की पॉलिसी भी इसी किस्म की है, इख़वान की पॉलिसी भी यही है कि हम इलेक्शन में हिस्सा लेके पार्लियामेंट में जाएंगे, कभी हमारी भी मेजॉरिटी हो जाएगी, फिर हम 2/3 मेजॉरिटी लेके, कभी हम कॉन्स्टिट्यूशन के अंदर भी तब्दीली करने की पोजीशन में होंगे, फिर हम चीज़ों को इस्लामाइज कर देंगे। अच्छा, एक तरीका है ये। इस तरीके से प्रैक्टिकली तो हो नहीं पा रहा है, लेकिन फर्ज करें हो भी सकता है, बट दिस इज़ वन ऑफ द वे ऑफ चेंज। दूसरा तरीका ये है कि आप इसको पलट दें। जैसे ये मेज़ है ना, एक तो ये कि आहिस्ता टेढ़ा करें, ये करें, एक ये कि बिल्कुल अच्छा। हाँ, पलट दें आप इसको, तो एवोल्यूशनरी मेथड एकदम मुनखलिब कर दें। ठीक है, तो अच्छा, अब इसमें से ये भी कहना मुश्किल है कि इस्लाम की रूह किसमें है, क्योंकि कुछ लोग कहते हैं इस्लाम जो है वो तदरीजी मराहिल का कायल है। शराब जो है 4 मरहले में हराम हुई, सूद जो है वो कई मरहले में जाके हराम हुआ, तो ये कहना सही नहीं है कि इस्लाम का कोई ख़ास मिजाज है। ये डिपेंड करता है कि वो जो लीडरशिप है ना, उसने किस मेथड को असल में समझा है कि ये सही तरीका इस वक्त है। मुमकिन है एक लीडरशिप ऐसी हो जो ये तय करे कि भाई इलेक्शन में हिस्सा लेना चाहिए और इस प्रोसेस से करना चाहिए, और कभी एक लीडरशिप ये देखती है कि भाई इस तरीके से नहीं हो सकता, इस तरीके से करना चाहिए। दूसरी बात जो ये है कि दुनिया में जो इनकलाबात आए, जैसे साहब ने डिस्कस किया कि फ्रेंच रेवोल्यूशन और इंडस्ट्रियल रेवोल्यूशन भी बरतानिया का काउंट किया जाता है, या सोशलिस्ट रेवोल्यूशन जो सोवियत यूनियन बना और उसके बाद फिर चाइना में इनकलाब आया, तो एक तस्वीर कुछ लोगों ने ये बना लिया है कि इनकलाब जो है वो पेट से शुरू होता है और पेट पे ख़त्म होता है।
यानी
इनकलाब का जो स्लोगन है उसका ताल्लुक पेट से होता है। जैसे आपने कहा महरूमियत, गुर्बत, जहालत, बीमारी, बेरोज़गारी, महरूमियत, इन चीज़ों की वजह से लोगों के अंदर बेदारी आती है, फिर वो सड़कों पर निकल कर आते हैं और वो निज़ाम को तब्दील करने के लिए तहरीक का साथ देते हैं। इनकलाब इस्लामी ईरान ने ये बताया कि ज़रूरी नहीं है कि हर इनकलाब पेट से शुरू हो, कुछ इनकलाब दिमाग से भी शुरू होता है, हर इनकलाब का ताल्लुक पेट से नहीं होता। ये ठीक है कि महरूम आवाम को उकसाना आसान है, उसको रोड पर लाना आसान है, देखिए तब्दीली का नारा जब भी आता है तो जो खाते पीते लोग हैं ना वो निकल के नहीं आते। गरीब और महरूम और मुस्तदफ और बकौल इमाम खुमैनी पा बहराना लोग जो हैं वो अम्बिया अलैहिस्सलाम के साथ भी वही ज़्यादा थे, तो इनकलाब का साथ वो ज़्यादा देते हैं। लेकिन ज़रूरी नहीं है कि हर शख्स जो है सिर्फ महरूमियत की वजह से साथ दे रहे हैं। पैगंबर अकरम के साथ बहुत बड़ी तादाद में महरूम मुस्तदफ लोग थे, लेकिन बहुत खाते पीते लोगों ने भी उस दीन को कबूल किया। तो बहुत हद तक सही है ये बात कि दुनिया के बड़े बड़े इनकलाबात जो हैं वो महरूमियत का नतीजा हैं, और बेचैनी, डिसकंटेंट जिसको कहते हैं ना, तो हालात तो से तो उसकी वजह से लोग तब्दीली का साथ देते हैं। खाते पीते लोग इसलिए नहीं देते, कोई भी निज़ाम हो, मुमकिन उस निज़ाम को अच्छा भी समझ रहे हों, खाते पीते लोग इसे साथ नहीं देते कि इसी निज़ाम के अंदर रहते हुए, करप्ट निज़ाम में रहते हुए, उनका अपना एक सेटअप बना हुआ है, अगर ये तब्दीली आ जाएगी तो उनकी सेटिंग ख़राब हो जाएगी,
सेटअप ख़राब हो जाएगा।
जी जी,
लेकिन आज साहब ये एक जहन में मेरे बात, जैसे ज़ाहिदी साहब ये फरमा रहे हैं ये जो महरूमियाँ हैं, मुझे कभी ऐसा लगता है कि जो हम जिस इनकलाब के लिए कोशिश कर रहे हैं वो ज़्यादातर नतज के ऊपर जंग कर रहे हैं हम। यानी कि मिसाल के तौर पर कि बिजली के बिल ज़्यादा आ रहे हैं, टैक्सेस ज़्यादा आ रहे हैं, इस पर जंग कर रहे हैं। اس کی وجہ سے انقلاب لانے کی کوشش کر رہے ہیں، کیا اس طرح کے انقلاب کامیاب ہو سکتے ہیں یا ہمیں اسباب پہ کام کرنا چاہیے؟ کیا کہتے ہیں؟
جیسے کہ ڈاکٹر صاحب نے فرمایا، زیادہ تر عوام کا جو بیہیویئر رہتا ہے یا لوگوں کا بیہیویئر رہتا ہے وہ یہی رہتا ہے کہ وہ جو ایشوز ہوتے ہیں وہ ان کو موٹیویٹ کر دیتے ہیں۔ اچھا، اس میں یہ تھا کہ اس پہ پتہ نہیں کتنا ڈسکشن ظاہر ہے، ابھی اور بہت ہو سکتا ہے، کہ بھائی آیا محرومیت ہمیشہ انقلاب لاتی ہے؟ اتنے ملکوں کے اندر محرومیت ہے، کتنوں میں انقلاب آیا؟ سب محرومیت میں پسے ہوئے ہیں۔ تو اگر محرومیت سبب ہو، جس کو ہم لوگ کہتے ہیں بھائی یہ آل یہی ہے کہ جس کی وجہ سے انقلاب آتا ہے، تو جتنی جگہوں کے اوپر محرومیت تھی وہاں کیوں نہیں آیا؟ تو پھر وہاں پہ آپ کہیں گے بھائی نہیں، آگہی اور شعور محرومیت کے ساتھ ہو تب انقلاب آتا ہے۔ تو اس کا مطلب یہ کہ آگہی اور شعور اصل ہے۔ اب یہ جو آگہی اور شعور ہے، یہ محرومیت کی آگہی ہے یا اسباب کی آگہی ہے؟ اب معمولاً جو لوگوں کا جو ذہن ہوتا ہے وہ ان محرومیتوں تک رہتا ہے، لیکن اس کو کوئی نہ کوئی آئیڈیالوجیکل پرسن جو قیادت کر رہا ہوتا ہے انقلاب کی، فکری قیادت، وہ اس کو ایک گہرائی دیتا ہے، اور وہ گہرائی دے کر مثال کے طور پر یہ بتاتا ہے کہ بھائی یہ جو تمہاری محرومیت ہے، اس کے کچھ ظاہری اسباب ہیں، اس کے کچھ باطنی اسباب ہیں، جو اصل اسباب ہیں ان کے اوپر محنت کرو،
اس پہ محنت کرو۔
اب مثال کے طور پر امام خمینی کے معاملے کے اندر انہوں نے ایران کے اندر ایک خاص محرومیت دیکھی، البتہ اس محرومیت کی نوعیت کیا تھی وہ ہمیں دیکھنا پڑے گا۔ اس محرومیت کی نوعیت زیادہ تر یہ تھی کہ لوگ دین کے اندر محرومیت کو احساس کر رہے تھے۔
اچھا،
پیسہ کم نہیں تھا وہاں پر، یعنی بادشاہ نے جو آخری 5 سالہ منصوبہ بنایا تھا، آئل پرائسز شوٹ کر گئی تھیں، اور آئل پرائسز کے شوٹ کرنے کے بعد اس نے جو آخری 5 سالہ منصوبہ بنایا تھا، وہ پہلے 3-5 سالہ منصوبوں کے مجموعی رقم کا 4 گنا تھا۔
اچھا،
تو اس نے ہیوج اماؤنٹ پمپ کر دی تھی اپنی سوسائٹی کے اندر، لیکن وہ انقلاب نہیں روک سکا، کیونکہ محرومیت کا احساس صرف روٹی اور کپڑے پہ نہیں تھا، محرومیت کا احساس دین کے اندر تھا۔ اور اس سے بڑھ کر ایک اور تصور جو امام خمینی نے ہائی لائٹ کیا، وہ عزت کی محرومیت کا احساس تھا، قوم کی عزت پامال ہو رہی تھی۔ اور مثلا امریکن نظام تھا، اسرائیلی نظام تھا، وہ دونوں ایرانیوں کو غلام بنائے بیٹھے تھے، تو اس عزت کی محرومیت، دین کی محرومیت، اس کے ساتھ دنیا کے مادی اسباب کی محرومیت، لیکن اصل جو مسئلہ تھا وہ افکار اور نظریات کے اندر تھا، جس کو امام خمینی نے ہائی لائٹ کیا۔
کیا بات ہے ڈاکٹر صاحب سے میں یہ پوچھنا چاہوں گا، ڈاکٹر صاحب جیسے آغاز جدید فرما رہے ہیں کہ یہ پرابلم تھی، یہ پرابلم تو مثال کے طور پہ ہماری بھی، لیکن ہمیں سمجھ میں نہیں آتی جو اس کو محرومی، آغاز جدید فرما رہے ہیں کہ وہاں یہ محرومی محسوس کر رہے تھے، تو یہ محرومی ہر عوام اس کو محرومی محسوس کرتی ہے۔ میرا کہنے کا مقصد یہ کہ کوئی غلط کام ہو رہا ہو اور پوری عوام اس کو صحیح سمجھ رہی ہو،
تو یہ جو محرومی جس کی طرف اشارہ کر رہے ہیں نا صاحب، یہ محسوس کر رہے ہیں لوگ۔ ابھی میں آپ کو بتاؤں اس کی تائید میں ایک بات، کہ گزشتہ دنوں رہبر محترم نے ایک تقریر میں اپنی یہ بات کی، انہوں نے کہا کہ یہ جو مڈل ایسٹ کے اندر جو عرب اسپرنگ جس کو کہتے ہیں انقلاب تھا، وہ بھی انقلاب ہے نا، انقلاب اس سینس میں آپ کہہ سکتے ہیں کہ چاہے اس کا نتیجہ کچھ بھی نکلا ہو، لیکن جو بڑے بڑے بت بنے بیٹھے ہوئے تھے 40 سال سے، وہ مثلا لیبیا کا کرنل قذافی بیٹھا ہوا تھا، کوئی 32 سال سے، کوئی 34 سال سے، کوئی 28 سال سے، تو یہ سب ایک دم نکل گئے نا سب، تو مختلف ترجیحیں ظاہر ہے۔ تو میں ایک جگہ دیکھ رہا تھا، رہبر معظم نے یہ کہا کہ اس کے اندر وہ صرف محرومیت نہیں ہے، غربت، جہالت، بیماری، بیروزگاری والی، اس کے اندر ایک اور چیز ہے جس کو وہ فرماتے ہیں کہ ذلت کا احساس۔ قوموں کو ذلت کا احساس ہے۔
کیسے یہ ذلت کا احساس؟ کیسے
ذلت کا احساس؟ اس طرح ہے کہ آپ پڑھے لکھے حلقے میں بیٹھے، مثال کے طور پر پاکستان ہمارا ایک ملک ہے، آزاد ملک ہے، خود مختار ملک ہے، ہمارے ملک میں امریکہ آتا ہے اور ڈرون اٹیک کرتا ہے یا کرتا ہے اور چلے جاتا ہے، اور ہم وہ دیکھتے رہ جاتے ہیں، خالی احتجاج کرتے ہوئے رہ جاتے ہیں۔ ٹھیک ہے، تو یہ کیا ہوتا ہے، یہ ایک عام پڑھے لکھے سمجھدار باشعور انسان سے آپ بات کریں تو اس کو ذلت سمجھتے ہیں کہ کون سی ہماری آزادی اور خود مختاری ہے کہ مثلا یہ ہو رہا ہے اور ہم کچھ نہیں کر پا رہے۔ تو یہ احساس دنیا میں اور ملکوں میں امریکی اثرات اس قدر شدید ہیں کہ جو عوام ہیں وہ اس کو ذلت محسوس کرتے ہیں، تو وہ اٹھ کھڑے ہوتے ہیں۔ نہیں، یہ بھی ایک فیکٹر ہے کہ لوگوں کو بیدار کرنے کا، کہ ان کے اندر یہ احساس ہو، یہ احساس نہ ہو وہ قوم پھر مردہ ہے۔ بقول جوش کے، جس کو ذلت کا نہ ہو احساس وہ نہ مرد ہے، اور ننگے پہلو ہے وہ دل جو بے نیاز درد ہے، حق نہیں جینے کا اس کو خون جس کا سرد ہے، اور خودکشی ہے فرض اس پر جس کا چہرہ زرد ہے، اور وقت بیداری جو غالب آ سکے نہ نوم پر، نوم نیند، وقت بیداری جو غالب آ سکے نہ نوم پر، لعنت ایسی خفتہ ملت پر، تف ایسی قوم پر۔ اچھا قوموں کے اندر یہ احساس ہوتا ہے
بات یہ اچھا جیسا اگر آپ نے تذکرہ کیا وہ فرانس کے انقلاب کا اور چائنا کے انقلاب کا پھر کرنل قدافی کا بھی انقلاب کہیں گے یہ کیا کہیں گے قوم پلٹی اور یہ ٹرکی کے اندر جو بھی کچھ ہوا یہ جس جن نتائج کے سبب یہ ڈیولپ ہوئے ہیں آپ سمجھتے ہیں کہ یہ ابھی بھی قائم ہے ہم کہہ سکتے ہیں اس کو انقلاب ہے یہ ابھی
ہاں البتہ ہمیں ظاہر ہے انقلاب کی ڈیفینیشن میں پہلے اتفاق کرنا پڑے گا کہ ہم انقلاب کہیں گے کسے
کہیں گے کسے
ایک دفعہ ہم کہتے ہیں جیسے میں نے عرض کیا کہ بھائی ہر تبدیلی انقلاب ہے تو وہ تو کوئی بھی تبدیلی آپ کر لیجیے
غلط
تبدیلی بھی ہو سکتی ہے وہ بھی انقلاب ہے اور کانٹیکسٹ کوئی بھی آپ کا کیا ہے تو مثال کے طور پر کرنل قذافی گئے اور ایک اور حاکم آ گیا بلکہ کیوس آ گیا اب اس کو آپ انقلاب کہیں گے یا نہیں کہیں گے ہے یہ نا تو معمولاً یہ کہا جاتا ہے کہ نہیں انقلاب وہ نہیں ہے جس کے نتیجے میں آپ ایک کیوس لے آئے یہ تو آپ نے ایک افراتفری مچا دی اس میں انقلاب کو ہم اس پریسائز ڈیفینیشن کے اندر جس میں ہم نے چار پانچ کا تذکرہ کیا اس میں ہم کہیں گے کہ ایک پرانا نظام تھا پورا نظام تھا وہ چل رہا تھا اس نظام میں کچھ خرابیاں تھیں لوگ اس نظام کو قبول نہیں کرتے اس نظام کو قبول نہ کرنے کے بعد وہ ایک نیا نظام لے کر آتے ہیں اور اس نظام کو اسٹیبلش کر کے اس کے اوپر محنت کرتے ہیں اب مثال کے طور پر کرنل قذافی گیا اور پھر کیا ہوا پھر کچھ بھی نہیں وہی کچھ دوبارہ ہو گیا
سب
وہیں کا وہیں بلکہ بدتر ہو گیا صحیح اور کوئی اسٹیبلشمنٹ بھی نہیں آ پائی یا مثال کے طور پر ایجپٹ کے اندر تو اور برا ہوا حسنی مبارک گئے اس کے بعد ایک چھوٹی سی حکومت بنی اس کے بعد پھر ایک ڈکٹیٹر آ گیا تو ڈکٹیٹر گیا ایک اور ڈکٹیٹر آ گیا تو یہ تو کوئی بات نہیں بنی پھر اس کا
مطلب
تو اب اس کو کون انقلاب کہے اچھا ہم نہیں کہہ رہے کہ مثال کے طور پر رشیا میں ڈکٹیٹرز نہیں آئے یا مثلا فرانس کے اندر خود ایسا ہوا کہ جب ان کے ہاں انقلاب آیا اس کے کچھ عرصے کے بعد نیپولین کی حکومت آ گئی جو ایکچولی دوبارہ بادشاہت کی طرف گامزن ہو گئے وہ لوگ تو اس میں یہ ہوتا ہے کہ سبسٹینشلی بعض اوقات نہیں آ پاتا لیکن کم سے کم نظریہ تو ہو کوئی تو مثلا فرانس کا انقلاب تھا اس کا ایک نظریہ تھا روس کا انقلاب نظریہ چین کے انقلاب کے پیچھے نظریہ اس معاملے میں ایران کا انقلاب خود ایک نظریہ ہے
ٹھیک ہے
کہ اس نے یہ کہا کہ بھائی آپ کے پاس حکومتوں کے اندر جو حق انتخاب ہے یا آپ کے پاس ڈیموکریسی ہے یا آپ کے پاس جو نام نہاد ویسٹرن ہے یا آپ کے پاس سوشلزم کا اور کمیونزم کا سسٹم ہے یا آپ کے پاس بادشاہت کا نظام ہے تو ہم تینوں کو ریجیکٹ کرتے ہیں ہم اسلامی نظریات کے اوپر مبنی ولایت فقیہ کا نظام لے کر آئیں
ٹھیک ہے
اب یہ دنیا کا ایک یونیک انقلاب تھا اس سے پہلے جو انقلاب آئے تھے ان میں سے کسی نے دین کی طرف واپسی کی دعوت نہیں دی تھی یہ پہلا انقلاب تھا جو لوگوں کو دین کی طرف واپسی کی دعوت دے رہا تھا اور اس نے پھر ایک نظام قائم کیا اچھا پھر اب اس میں پھر اگلی بحث ایک اور شروع ہو جاتی ہے وجہ کہ کسی انقلاب کی کامیابی کا کیا معیار رکھیں گے آپ تو ایک بہت بڑا معیار یہ رکھتے ہیں کہ جو نظام آپ نے انقلاب کے بعد پیش کیا اسے کتنی قوموں نے قبول کیا یہ تو ولایت فقیہ کا نظام تو پھر بہت کامیاب گیا کیونکہ دنیا بھر کے اندر اس کے حامی بنے اور ان لوگوں نے اس بات کو قبول کیا کہ ہاں بھائی یہ ولایت فقیہ کا نظام ہم پر بھی نافذ ہے تصور فرمائیے کہ رشیا کا کوئی انقلاب ہے تو کسی فرانس میں رہنے والے نے نہیں کہا کہ میں رشین گورنمنٹ کو فالو کروں گا کیونکہ وہ انقلاب ایک لمیٹڈ انقلاب تھا لیکن یہ جو ولایت فقیہ کا نظام تھا اس نے پورا دنیا کے لیے ایک اور نظام دیا
اس کی وضاحت کریں گا میں بالکل یہی سمجھنا چاہ رہا ہوں کہ یہ فرانس کا انقلاب جو ہے جو رشیا کا انقلاب ہے جو چائنا کا انقلاب ہے جو آپ کہہ رہے ہیں کہ نظریے کے تحت آیا تو کیا اس نظریے نے اطراف میں اثر کیا یا نہیں کیا
ہاں ایک حد تک اطراف میں اثر کیا اسے ماننا پڑے گا اس کی وجہ یہ ہے کہ اب جیسے فرانس کے اندر بادشاہت گئی اور انہوں نے پہلی دفعہ ڈیموکریسی کا نعرہ لگایا اور وہ ڈیموکریسی بہرحال لوگوں کے دلوں کے اندر پینیٹریٹ کر گئی اور مثلا امریکی انقلاب بھی اس سے متاثر ہوتا ہوا نظر آتا ہے امریکہ میں آنے والی تبدیلی اور اسی طریقے سے مثال کے طور پر رشیا میں جب انقلاب آیا تو ان کا جو کمیونسٹ سسٹم تھا سوشلسٹ کمیونسٹ سسٹم اس نے پوری دنیا کے اندر اپنے حامی پیدا کیے چین کے اندر آنے والے انقلاب نے بھی کمیونزم ہی کی سوشلزم ہی کی ایک اور فارمیٹ تھی اس کے لیے بھی حامی پیدا کیے لیکن میں تینوں کے مقابلے میں جب اسلامی انقلاب کو دیکھتا ہوں تو میں عرض کروں گا کہ یہ وہ واحد انقلاب تھا کہ جو دین کی طرف واپسی کا نعرہ لگا رہا تھا اور اس زمانے میں اس نے یہ نعرہ لگایا جب دین نعوذ باللہ آبسولیٹ تصور کیا جا رہا تھا کہ بھائی یہ قدیم قدامت پسندی کی باتیں تھیں تو اس اعتبار سے اور لوگوں کے دلوں کے اوپر جو پینیٹریشن انقلاب اسلامی نے ایجاد کی اب ہم الحمدللہ 40 سال تقریباً انقلاب کے بعد کھڑے ہیں تینوں انقلابوں کے اندر عجیب بات جو میں اب آپ کی خدمت میں عرض کروں گا تینوں انقلاب کے اندر جو میں نے آپ کے سامنے پوائنٹ آؤٹ کیے پہلی نسل انقلاب کی سب ہینگ ہوتی ہے سب قتل ہوتے ہیں
اچھا
یہ وہ واحد انقلاب ہے جس کی پہلی نسل انقلاب کی ابھی تک قیادت کر رہی ہے اور محبوبیت کے ساتھ قیادت کر رہی ہے. اب فرانس کے اندر دیکھیے, رشیا کے اندر دیکھیے, اور چائنا کے اندر دیکھیے, تینوں کے اندر آپ ایک کامن فیکٹر دیکھیں گے کہ سوائے بہت معدود چائنا کے اندر ایک دو بندوں کے باقی سب غائب ہو گئے تھے
انقلاب کے بعد جو پہلی نسل تھی
سب ختم. یعنی فرانس کے اندر تو سب کو پھانسیاں ہوئی ہیں,
پھر انقلاب بچا
کیا؟ انقلاب بچا. اچھا رشیا کے اندر لے لیجیے, اسٹالن کی حکومت آئی, اس نے تو بیڑا غرق ہی مار دیا سب کا, اس سب اٹھا کے اس نے پھینک دیا اور ایسی ڈکٹیٹرشپ لے کر آیا. صرف ایک چائنا بچتا ہے جس کے مین لیڈر جو تھے وہ اپنی جگہ کے اوپر باقی رہے, لیکن ان کو بھی اتنا بڑے طریقے سے بار بار اپنی انقلابی کھیپ کو صاف کرنا پڑا. تو ان کے ہاں کلچرل ریولوشن آیا جس میں انہوں نے انقلابیوں کو ختم کیا, لیکن یہ جو انقلاب اسلامی ایران تھا یہ واحد انقلاب تھا جس نے اپنی پہلی جو نسل تھی اس کو محفوظ کیا, اور ماشاءاللہ رہبر معظم ان لوگوں میں سے تھے جو انقلاب کے پہلے دن سے اس کے ساتھ تھے, اور ان کے ساتھ جو ٹیم تھی
سب کچھ. ڈاکٹر صاحب, جب میں اب سوال کرنا چاہوں گا, آغاز صاحب جیسا کہ بتا رہے ہیں کہ دین کی طرف واپسی تھا یہ انقلاب جو اسلامی تھا, تو میرا دین تو پھر ایک نظام ہے, پورا نظام ہے. اس کا مطلب میں یہ کہہ سکتا ہوں کہ اب جو یہ انقلاب آ رہا تھا انقلاب اسلامی, یہ آپ کے اپنی یعنی کہ ذات کے اوپر بھی اندر اثر کر رہا تھا, یعنی کہ مجھے اٹھنا بیٹھنا کیسے, بولنا کیسے, لوگوں سے ملنا کیسے, کیونکہ وہ پورا دین ہے. ایسا ہی آگا یا صرف حکومتوں کے خلاف کھڑا ہونا؟
ایک تو مجھے وہ محاورہ یاد آ رہا تھا جب حضرت صاحب فرما رہے گفتگو کہ انقلاب اپنے بچوں کو کھا جاتا ہے.
بالکل
محاورہ ہے کہ انقلاب اپنے بچوں کو کھا جاتا ہے.
بالکل.
تو انقلاب میں بہت بڑی نسل جو ہے وہ قربانی دیتی ہے, اور ایران میں بھی بڑی قربانیاں دی گئیں, بڑے بڑے استاد متحری اور جتنے علماء یہ وہ, لیکن اس کے باوجود بھی امام خمینی نے اتنی بڑی لائن کھیپ تیار کر دی لیڈرشپ کی کہ آج تک وہ لیڈ, وہ جو طبقہ ہے ایک ہے امام خمینی کی تربیت یافتہ, وہ اچھی خاصی تعداد میں اب بھی موجود ہے الحمدللہ.
میں معذرت کے ساتھ صرف ایک بات کہنا چاہوں گا کہ یہ جو انقلاب بچوں کو کھاتا ہے, خود انقلابی حکومت اپنے ہی بچوں کو ہینگ کرتی ہے.
جی
انقلاب اسلامی میں ایسا نہیں ہوا,
ایسا نہیں ہوا.
شہید بہشتی کو دشمنوں نے مارا,
بالکل
شہید متحری کو دشمنوں نے مارا.
جی جی.
لیکن اگر ہم فرانس کے اندر جا کر دیکھتے ہیں تو پہلی نسل جو انقلابیوں کی تھی, جی, ان کو انقلابیوں نے ہی گلوٹین چڑھایا,
جی,
اور ان کی گردنیں کاٹی وہاں پر.
صحیح بات.
اور اسی طرح اسٹالن نے بعد میں جو کچھ کیا, جی, وہ ہمارے سامنے.
دوسری چیز یہ ہے کہ دیکھیں انقلاب میں اصل میں تین چیزیں ہوتی ہیں, ایک ہے آئیڈیالوجی, ایک ہے لیڈرشپ, اور ایک ہے فالوورشپ. ٹھیک ہے, تینوں چیزیں جب پاورفل ہوں تو انقلاب آتا ہے. یہ جو آپ بات کر رہے تھے نا انقلابات آئے یا نہیں آئے, وہ انقلاب کی کوششیں تھیں, ناکام ہو گئیں. ایک مرحلہ تھا, ایک مرحلہ ہوتا ہے کہ مثلا ایگزسٹنگ سسٹم کو ٹاپل کرنا ہے. ٹھیک ہے, بعض اوقات کوئی قوم جو ہے اس مرحلے پہ کامیاب ہو جاتی ہے کہ اس نے اس سسٹم کو ٹاپل کر دیا, لیکن وہ سروائیو نہیں کر سکی. ٹھیک ہے, یا ایسا ہو گیا کہ ایک ریولوشن آیا اور پھر اس کے بعد ایک کاؤنٹر ریولوشن آ گیا, جیسے ایجپٹ میں ہوا. کہ بتائیے, آپ کہہ سکتے ہیں ریولوشن, کیونکہ جو گورنمنٹ تھی ان کی ختم ہو گئی, اس نے مبارک کی اور اخوان والے آ گئے, لیکن وہ سنبھال نہیں سکے, پھر ایک کاؤنٹر ریولوشن آ گیا اور وہ اور خطرناک آ گیا.
تو اس کو ریولوشن کہہ کیوں رہے ہیں؟
فیل ہو گیا نا. ریولوشن کا مطلب یہ کہ ریولوشن کے کئی مراحل ہیں, اس میں سے ایک مرحلے میں وہ کامیاب ہو گئے اور وہاں جا کے وہ فیل ہو گئے.
اچھا,
انقلاب کی ایک کوشش تھی بھرپور, لیکن وہ کوشش کامیاب نہیں ہو سکی. کیوں؟ اس لیے کہ تین چیزیں چاہیے نا. میں نے عرض کیا, ایک آئیڈیولوجی جاندار ہو,
یہ بہت امپورٹنٹ ہے.
ٹھیک ہے, اچھا اخوان کہنے کو سبھی اسلام ہے, ظاہر ہے اخوان والے بھی اسلام ہیں, لیکن اخوان کی ایک ایسی کنزرویٹو ٹائپ کی آئیڈیولوجی تھی کہ ان کی حکومت ابھی کچھ دن ہی گزرے تو یہ انالیسز آنا شروع ہو گیا کہ وہ دے آر اخوانائزنگ دی سوسائٹی, ٹرائنگ ٹو اخوانائز. تو وہ چاہتے ہیں ہر چیز میں وہ اخوانائز ہو جائے. تو آہستہ آہستہ تعلیم و تربیت کے ذریعے یہ کام کرنا ہوتا ہے. دوسری چیز یہ کہ ان کے پاس ایسی کوئی پاورفل لیڈرشپ جیسے امام خمینی, ایسی لیڈرشپ ان کے پاس نہیں تھی. ایوریج ٹائپ کی لیڈرشپ تھی. ٹھیک ہے, بہت ڈائنیمک لیڈرشپ چاہیے, بہت شجاع اور بہت یعنی جس کو کہتے ہیں بصیرت لیڈرشپ چاہیے ہوتی. اچھا, وہ یہ نہیں سمجھ پا رہے ہیں کہ مثلا ہم جیسے شیعہ عالم دین کے ساتھ جو کچھ ہوا, یہ اس طرح کی چیزیں ہونے لگی اس ریاست کے اندر. تیسری چیز جو ہے کہ لوگوں کا اس لیڈرشپ کو فالو کرنا. لیڈرشپ تو امیر المومنین سے بڑھ کے نہیں ہو سکتی ہے نا کوئی, لیکن اگر امت فالو نہ کرے تو 25 سال ان کو بھی گھر میں بیٹھنا پڑتا ہے.
جو انقلابات آئے ہیں,
ریولوشن ہے یا سوشلسٹ ریولوشنز, یہ اصل میں مذہب کے خلاف آئے تھے.
मजहब के खिलाफ हैं। अच्छा,
एंटी चर्च एक्चुअली, अगर आप यूरोप में देखें जो चर्च का होल्ड था जिस तरह, तो उसको ख़त्म करने के लिए उन्होंने ये इनकलाब बरपा किया और चर्च के असरात को उन्होंने ख़त्म किया माशरे से, और फिर वो यूरोप के अंदर जमहूरी निज़ाम मुख्तलिफ जगहों पर आया, और रूस में भी ऐसे ही था, इससे पहले जो निज़ाम था उसको उन्होंने ख़त्म किया, और इनके सारे नारे मजहब के ख़िलाफ़ थे, और इतने ये कामयाब हो गए कि उन्होंने ये समझ लिया कि अब हमने मजहब पे फातिहा पढ़ ली, अब मजहब हमारे मुकाबले में नहीं आ सकता कभी। तो ईरान में जब इनकलाब आया तो दुनिया इस बात पे हैरान हुई कि जिस मजहब पे हम फातिहा पढ़ चुके थे, ओवरऑल मजाहब पे, नॉट ओनली इस्लाम, क्रिश्चियनिटी हो या हिंदुज़म हो या जुडाइज़म हो या इस्लाम हो, उनके लिए तो ये था कि मजहब तो अफ्यून है। तो वो हैरान हो गए कि ये कैसे इनकलाब आ गया मजहब के नाम पर। तो ये जो इनकलाब आया तो ये मजहब की बुनियाद पर आया, इनमें समझ लें कि वो गॉड लेस रेवोल्यूशन था, ये गॉड बेस रेवोल्यूशन है। बुनियादी फ़र्क जो है इन दोनों में ये है। तो यहाँ पर जो नज़रिया हयात है या जो आइडियोलॉजी है यहाँ पे, तो वो मज़हब के गिर्द वो घूम रहा है, ठीक है। तो इमाम खुमैनी के थ्योरी में अगर आप देखें, विलायत फ़कीह में भी देख लें, तो खुद विलायत का मतलब क्या है, खुदा की विलायत, रसूल की विलायत, इमाम की विलायत, फ़कीह की विलायत, तो यहाँ जो लेजिटिमेसी है ना वो असल में खुदा की तरफ जा रही है। तो बुनियादी फ़र्क इन दोनों में ये है, वो खुदा से दूर करने वाला निज़ाम है
और ये खुदा,
ये खुदा की तरफ ले जाने वाला,
खुदा की तरफ ले जाने वाला निज़ाम। लेकिन डॉक्टर साहब, उसमें जो वहाँ उस वक्त दीन अदियान चल रहा है, तो उस पर तकलीफ क्या थी, परेशानी क्या, जिसकी वजह से उन्होंने,
अगर आप देखें यूरोप में चर्च का क्या हाल था, कि गैलीलियो को और कोपरनिकस को उन्होंने जब उसको कहा कि ज़मीन सूरज के गिर्द घूमती है, तो उन्होंने कहा इसको उठाई कर देना चाहिए, तो चर्च के खिलाफ, बाइबल के खिलाफ बातें कर रहे हैं। तो जब आप एक्सप्लोरेशन ऑफ नेचर को बैन कर देंगे, जब साइंटिफिक इन्वेंशंस को आप बैन कर देंगे, हर आप जो है वो तरक्की के दुश्मन बन जाएंगे, जब मज़हब तरक्की का दुश्मन बन जाए तो उस वक्त बगावत आती है। ये तो इस्लाम है जो आपसे कहता है सखर लकुम माफ़ी समावत माफ़ी अर्ज़, वरना आप दूसरे मज़ाहिब में जाकर देखें कि इल्म की दुश्मनी और साइंस की दुश्मनी और एक्सप्लोरेशन ऑफ नेचर की दुश्मनी कितनी ज़्यादा है।
सर अजब, ये जैसा कि लोग साहब ने तस्करा किया इमाम खुमैनी के हवाले से, तो मैं अक्सर ये सोचता हूँ कि हम तो इसी हमें तो नज़र ये आता है हमारी जनरेशन के इमाम खुमैनी आया, इनकलाब आ गया, ख़त्म हो गई बात, लेकिन वो मेहनत पीछे है, कोई टीम है जो जिसने मेहनत की होगी, सालों लोगों को समझाया होगा, उन्होंने उनकी महरूमियाँ बताई होंगी कि भाई असल महरूमी ये नहीं, असल महरूमी ये है, तुम इन चीज़ों से महरूम हो।
हाँ जी, बिल्कुल ऐसे ही है कि जब हम मामूलन जो लोग इस डेप्थ के अंदर नहीं जाते, तो ये समझ रहे होते हैं कि सिर्फ एक शख्सियत के आने से इनकलाब आ जाता है। ज़ाहिर है कि ऐसा नहीं होना चाहिए, ये एक प्रोसीजर होना चाहिए। और मिसाल के तौर पर जो इनकलाब के तज़िये के ऊपर, एनालिसिस के ऊपर बुक्स लिखी गई हैं, उनमें से कुछ किताबें ऐसी हैं जो हत्ता ईरान के अंदर मौजूद 2000 साल दीनी सकाफत का जायज़ा लेने के बाद कहते हैं कि ये दीन किस तरह से था ईरान के अंदर, फिर उसमें क्या क्या तब्दीलियाँ हुई, फिर इनकलाब, इनकलाब इस्लामी में इमाम खुमैनी ने दीन के अंदर जो दीन के बारे में जो तसव्वुरात मौजूद थे ईरानी सोसाइटी में, उसको किस तरीके से एक डायरेक्शन दी। तो ये कहना सही नहीं होगा कि मिसाल के तौर पर सिर्फ एक शख्सियत के ज़रिए से हुआ, नहीं, इमाम खुमैनी एक पूरे निज़ाम की एक नुमाइंदा शख्सियत थे। अच्छा, वो निज़ाम क्या था, जैसे कि डॉक्टर साहब ने बड़ा खूबसूरत वो पॉइंट बताया कि भाई इनकलाब के अंदर तीन कंपोनेंट्स होते हैं, एक रहबरी होती है, एक आइडियोलॉजी होती है और एक उसकी अवाम होती है। तो हम यहाँ पे देखते हैं कि इन तीनों को लिंक देने वाला भी एक तबका चाहिए आपको। मतलब आपके पास रहबरी है और आपके पास एक आइडियोलॉजी है और आपके पास एक अवाम है, लेकिन रहबर कुछ कहे और अवाम ना समझे, जिसको इन्होंने बहुत खूबसूरत लफ्ज़ में कहा फॉलोइंग अवाम की। तो ये जो एक रहबर है, एक अवाम है, और रहबर इस आइडियोलॉजी को बोले और अवाम समझे, ये बीच में कौन है यहाँ पे? यहाँ पे रूहानियत है, वो हौज़ा इल्मिया कि जो इमाम खुमैनी के पीछे उनकी हिमायत के अंदर मशगूल था। अलबत्त पूरा हौज़ा इल्मिया नहीं हिमायत कर रहा था, लेकिन बहरहाल हौज़ा इल्मिया के अंदर जितने भी अक्सरियत ही थी, अक्सरियत खाते इमाम खुमैनी की हिमायत में थे। अच्छा, अब इस हौज़ा इल्मिया का हमें फ़ायदा क्या है? इस हौज़ा इल्मिया का फ़ायदा ये है कि ये हौज़ा इल्मिया के अंदर पढ़ने वाले, जो दीनी मदारिस के अंदर पढ़ने वाले हैं, ये माह मुहर्रम में जाएंगे, ये माह रमदान के अंदर जाएंगे, लोगों के साथ तबलीग करेंगे, और वहाँ पर जो इलाके के अंदर मौजूद उलमा हैं वो वहाँ पर जुमे की नमाज़ पढ़ा रहे हैं, वो जमात की नमाज़ पढ़ा रहे हैं, वो मजारिस पढ़ते हैं। ये सब लोगों को कन्विंस कर रहे हैं कि ये जो रहबर कह रहा है वो क्या कह रहा है। और फिर जिस शिद्दत के साथ अल्हम्दुलिल्लाह लोगों ने अपने दीन की पैरवी में इमाम खुमैनी को फॉलो करना शुरू किया, जैसे कि डॉक्टर साहब ने फरमाया कि भाई ये दीन की पैरवी का इनकलाब था, तो लोगों ने दीन की इज्जत, अपनी इज्जत, कौम की इज्जत, दीन के अहकाम, उन सबको तरजीह दी तेल के पैसे के ऊपर,
अच्छा,
शाह की दीवी दुनियावी लालचों के ऊपर। और उसके बाद फिर एक इनकलाब रोनुमा हुआ, और उसके अंदर वो पॉइंट भी बहुत इम्पॉर्टेंट पॉइंट हम यहाँ पे हम देख सकते हैं, वो ये कि जब उन लोगों ने, और मैं यहाँ पर थोड़ा सा और रुककर एक और बात की तरफ इशारा करूँगा, उरफा का किरदार, ये जो रूहानियत का किरदार है, उलमा का किरदार है, इसके अंदर बिलअखस उरफा का जो किरदार था वो गैर मामूली अहम किरदार था। मिसाल के तौर पर शहीद दस्त गैब का किरदार, इसी तरीके से मिसाल के तौर पर आयतुल्लाह बहजत का किरदार, इसी तरीके से तमाम दूसरे उरफा आयतुल्लाह अशरफी वगैरह, इन सब लोगों ने उस खुदाई पहलू को जो लोगों के दिलों के अंदर होता था उसको एक जहद दी कि देखो वो तुम खुदा के मानने वाले हो ना, तुम नबी के मानने वाले हो, तुम इमाम के मानने वाले हो, ये उनका नुमाइंदा है। और लोगों ने उस तबीयत खुदा और उबूदियत खुदा को इसमें देखा कि अब हमें इसका साथ देना है। अब मिसाल के तौर पर देखिए कितना अजीब व गरीब जुमला है जो आयतुल्लाह शहीद मोहम्मद बाकर सदर ने इमाम खुमैनी के लिए कहा। अगर ज़ाहरी तौर पर दुनिया के अंदर देखा जाए तो हम कब से ये जुमलात सुन रहे हैं, आज भी ऑब्सलीट हो गए हैं, लेकिन फिर भी जस्ता गुरीख्ता कोई ना कोई बोल देता है, नजफ़ का हौज़ा, खुम का हौज़ा। तसव्वुर कीजिएगा, नजफ़ के हौज़े के ज़ुआमा में से एक, बड़े उलमा में से एक आयतुल्लाह शहीद मोहम्मद बाकर सदर हैं, और वो ये फरमा रहे हैं ज़ूबू फिल खुमैनी कमा ज़ाबा हुआ फिल इस्लाम, तुम खुमैनी में इस तरह ज़म हो जाओ जैसे वो इस्लाम के अंदर ज़म हो गए। अगर मैं ज़ूबू को वाकन उर्दू में लाऊं तो पिघल जाओ, न सिर्फ ज़म हो जाओ, पिघल जाओ, तुम खुमैनी में ऐसे पिघल जाओ जैसे खुमैनी इस्लाम में पिघल गए, उन्होंने अपनी शनाख्त ख़त्म कर दी।
क्या बात है,
अपनी शनाख्त ख़त्म करके इस्लाम के अंदर चले गए, इस्लाम ही को शनाख्त बना ली। तो अब ये जो जज्बे थे इन्होंने लोगों को इनकलाब की तरफ मायल किया। और जब मिसाल के तौर पर इनकलाब आया तो क्या हुआ, जिस सोसाइटी के अंदर बरहनगी आम रूटीन के हिसाब से भी आसमान पर पहुंची हुई थी, नाकाबिले तसव्वुर था वहाँ पर, वो माशरा दुआए कुमैल के अंदर बैठना शुरू हो गया। और अब जो आप उनकी दुआए कुमैल सुनते थे, तो आप मेरे जैसा आदमी जो 84 में ईरान गया, तो हम लोगों के लिए उस ज़माने के कराची और पाकिस्तान का मुकाबला जब ईरान से करते थे तो हम देखते थे मानवियत का ज़मीन आसमान का फ़र्क है, कोई मुकाबला ही नहीं है, कोई मुकायसा ही नहीं। तो ये जो इनकलाबात थे, जैसे कि डॉक्टर साहब ने फरमाया कि ये दीन की बुनियाद पर आया इनकलाब, और इस इनकलाब ने लोगों को इस तरह से लाकर तब्दील किया। अब वो आपकी बात में मैं ज़रा सा और इजाफा करना चाहूँगा, वो ये कि भाई लोग क्यों पुराने इनकलाबों के अंदर दीन के ख़िलाफ़ थे और इस इनकलाब के अंदर दीन के हामी थे। जैसे कि डॉक्टर साहब ने फरमाया कि भाई जब दीन का एक्सप्लॉयटेशन होना शुरू हो जाए, और वो एक्सप्लॉयटेशन क्या था, वो एक्सप्लॉयटेशन ये था कि भाई एक ट्रॉयका बन गया, एक तरफ से ज़मींदार, दूसरी तरफ से बादशाह, और तीसरी तरफ से चर्च। ज़मींदार लोगों से उनकी मेहनतें वसूल कर रहा है, उन्हें हक़ नहीं दे रहा है, बादशाह इन ज़मींदारों के साथ गठजोड़ कर लेता है, बादशाह इन ज़मींदारों से पैसा लेता है, इन ज़मींदारों को फ्री हैंड दे देता है, और चर्च इन दोनों को लेजिटिमेसी दे रहा है कि ये दोनों खुदा की तरफ से कर रहे हैं। और चर्च क्या कर रहा है, चर्च खुद पैसे बटोर रहा है। किसी भी यूरोपीय शहर में तशरीफ ले जाइए, जिस ज़माने में लोगों के पास खाने को नहीं था और वो रोटी के नाम पर फ्रांस में इनकलाब कर रहे थे, वहाँ हर गली में हर कूचे के ऊपर एक पत्थरों की बनी हुई अजीमुशान इमारत चर्च के नाम पे खड़ी थी। ये एक मजहबी जज्बे को भी दिखाती है, लेकिन इन इक्वालिटी को भी दिखाती है कि भाई आप उन लोगों के पैसे से चर्च बनाए जा रहे थे जिनके पास खाने को भी नहीं था,
पैसा भी नहीं था, कुछ भी नहीं था।
तो ये जो ट्राई का था इस्तेहसाल के ऊपर मबनी, लोगों को एक्सप्लॉयटेशन के ऊपर मबनी, इसने लोगों को थका दिया। अगर ये वाकई दीन होता, जैसे कि इमाम खुमैनी का मामला था कि जब वो दीन लेकर आए तो उन्होंने लोगों से ये कहा कि भाई ये जो इनकलाब आया, जैसे कि डॉक्टर साहब ने फरमाया, ये उन लोगों के लिए जो नंगे पांव घूम रहे हैं, ये किसी और के लिए नहीं है। और फिर उन्होंने इनकलाब को जहद दी। मसलन इमाम खुमैनी की दो बातें बड़ी अजीब इस मामले में आइडियोलॉजी के हिसाब से। पहली बात तो ये कि उन्होंने कहा कि भाई ये इनकलाब जो है वो अगर किसी तबके के लिए आया है, किसी क्लास के लिए आया है, तो इस गरीब क्लास के लिए आया जिसके पाँव में चप्पल भी नहीं है।
सही
है, अच्छा ये किस मुल्क की बात हो रही है, ईरान की बात हो रही है, जो तेल की दौलत से मालामाल था
जी।
वहाँ पर भी लोग ऐसे थे जिनके पाँव में चप्पल नहीं थी।
अच्छा,
सही, पहली बात। دوسری بات امام خمینی نے بہت خوبصورت جہد یہ دی کہ انہوں نے کہا کہ یہ مت سوچنا کہ انقلاب اس لیے آیا ہے کہ میرا تمہارا پیٹ خالی تھا ہم نے پیٹ بھرنا ہے.
صحیح.
انہوں نے فرمایا نہیں, انقلاب آیا تاکہ ہم انسانوں کو انسان بنائیں. تزکیہ نفس, قد افلح من زکاہا وقد خواب من دساہا. انہوں نے اسلامک آئیڈیالوجی کو تمام تر پولیٹیکل آئیڈیالوجیز کے اوپر حاکم قرار دے دیا.
صحیح.
مجھے یاد ہے ایک دفعہ جنگ کا زمانہ تھا, لوگ نعرے بہت لگاتے تھے. اس زمانے میں ایک بہت مشہور نعرہ تھا, جنگ جنگ تا پیروزی, کامیابی تک جنگ چلے گی.
صحیح.
انہوں نے فرمایا نہیں, یہ نعرہ صحیح نعرہ نہیں ہے. جنگ کامیابی تک نہیں چلے گی, جب تک دنیا میں فتنہ ہے چلے گی.
صحیح.
اور قرآن کریم کا وہ آئے کریمہ کو کوٹ کیا انہوں نے کہ فتنے کا خاتمہ ہونا چاہیے. تو انہوں نے قوم کے اندر قومی جذبہ جو تھا کہ ہم جیت جائیں ہم جیت جائیں, اس کو لے کر رخ پھیر دیا خدائیت کی طرف اور عبودیت کی طرف. نہیں, ہم اللہ کی بندگی کے لیے کھڑے ہوئے ہیں.
صحیح.
اور جو دنیا میں نعرے لگاتے ہیں, مثلا ایک آتا ہے انقلابی لیڈر, وہ کہتا ہے کہ ہم تم سب کو یہ دے دیں گے وہ دے دیں گے. انہوں نے بار بار یہ کہا کہ اگر اسلام کی خاطر مجھے پورے تہران کو بھی تباہ ہونا پڑا تو ہم تباہی کو جھیلنے کے لیے تیار ہیں اگر اسلام کا تقاضا یہ ہوا. تو یہ فنڈامنٹلی, جیسا کہ ڈاکٹر صاحب نے فرمایا, یہ ایک, میں اس کو اس الفاظ میں کہوں گا کہ یہ ایک روحانی انقلاب تھا. یہ وہ انقلاب تھا جس کی بنیاد بندگی کے اوپر تھی, عبودیت الہی پر تھی. اور اب اس کو بس معذرت کے ساتھ میں اس کو مختصر کرتے ہوئے کہوں گا, اس میں ذرا سا ہم اضافہ کریں سید الشہداء کی ذات مقدس کا, کہ سید الشہداء کی ذات کو اسی عبودیت اور معنویت کے اندر رکھتے ہوئے انقلاب کا سمبل بنایا گیا. کہ بھئی اگر کوئی قوم انقلاب لاتی ہے تو قرآن کریم حضرت موسیٰ علیہ السلام کا تذکرہ اتنی کثرت کے ساتھ کرتا ہے. کیوں؟ کیونکہ یہ وہ تھے جنہوں نے پسی ہوئی قوم کو اٹھا کر ایک ایسی بافضیلت قوم کے اندر تبدیل کیا. اور جب ہم انقلاب کی بات کرتے ہیں, انقلاب اسلامی, تو انقلاب اسلامی کے اندر نہیں معلوم کتنے پوائنٹرز ہیں جو بتا رہے ہیں کہ سید الشہداء کا نام ہے یہاں جو اپنا کام انجام دے رہا ہے. اور امام خمینی نے بار بار کہا کہ عزاداری ہماری شہرگ حیات ہے. اور وہ سب چیزیں اس طرح سے کنیکٹ ہوتی ہیں, معنویت, عبودیت, روحانیت, اور پھر روحانیت میں علماء کا کردار, اور علماء کے کردار کے بعد ایک انقلاب جو در حقیقت خدا کی حاکمیت کو قائم کرنے کے لیے منعقد کیا گیا.
ماشاء اللہ. اذن گفتگو کو ابھی جاری ہے, اس پروگرام کو ہم ابھی یہیں روکتے ہیں. انشاءاللہ اگلی ایپیسوڈ میں دوبارہ حاضر ہوں گے. انقلاب آ گیا, اتنی آسانی سے تو انقلاب آیا بھی نہیں, لیکن جب آ گیا تو اس کی اپوزیشن بھی کنٹینیوس ابھی تک ہے.
سعودی عرب کو یہ خطرہ محسوس ہوا. وہ خطرہ کیا ہے؟ وہ خطرہ یہ نہیں ہے کہ سعودی عرب میں نظام ولایت فقیہ آ جائے گا. وہ خطرہ یہ ہے کہ امام خمینی یہ کہتے ہیں کہ کب تک تمہاری قسمت کے فیصلے ماسکو اور واشنگٹن میں ہوتے رہیں گے, اپنی قسمت کو اپنے ہاتھ میں لو.
امریکہ کو اسلامی انقلاب سے کیا دھمکی مل رہی ہے, کیا تھریٹ میں ہے؟ وہ
تھریٹ
اس بات کا ہے کہ آگہی ہے, شعور ہے, لوگوں کو شعور ملے گا, آگہی ملے گی. شعور آگہی کے بعد وہ تمہارے اس ظلم کو کیوں قبول کریں گے؟
جاگیردارانہ سوچے. کیا نظام ولایت فقیہ صرف ایران کے لیے؟
نہیں, دیکھیں وہ تو ہر جو ریاست ہے نا وہاں کے لوگ یہ فیصلہ کریں گے. یہاں کے لوگوں کی مرضی کے خلاف کوئی بھی نظام آ جائے وہ جابرانہ نظام ہوگا.
امام خمینی سے پہلے یہ نظام نہیں تھا.
میں کہوں گا
امام خمینی سے پہلے مختلف ادوار میں شیعوں کے درمیان ایسے فقہا گزرے ہیں جنہوں نے پولیٹیکل رول پلے کیا ہے.
اچھا,
حکومت ان کے پاس نہیں آئی لیکن وہ اپنے زمانے
انہوں نے رول وہی پلے کیا جو ولی فقیہ کا
ولی فقیہ کرتا ہے.
اب یہ کہ حکومت ان کے ہاتھ میں نہیں,
شیرازی
حضرت شیرازی کا معاملہ ہے.
ہر دور میں تقریبا
خدا کا شکر ہے کہ اس نے ہمیں اس دور میں پیدا کیا. انشاءاللہ یہ انقلاب اس بہدی برحق کی تشریف آوری کا سبب بنے گا
ماشاءاللہ,
جن کے ذریعے سے دنیا انشاءاللہ عدل و انصاف کی طرف
مستقبل
انشاءاللہ بہت تعلق.